ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد باب ما جاء في خلق رسول الله صلى الله تعالى عليه وسلم ویسے اس سے اگلے باب میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تواضع کا تذکرہ تھا، وہ بھی حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے اخلاق ہی کا ایک حصہ تھا. اب ایک عمومی انداز میں یہ عنوان قائم کر رہے ہیں امام ترمذی، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے اخلاق و عادات کا تذکرہ. ویسے حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے اخلاق تو وہ ہیں کہ خود قرآن پاک میں اللہ تبارک و تعالیٰ نے ان کی تعریف فرمائی، انک لعلی خلق عظیم. اب اس کے بعد کوئی اور چیز باقی نہیں رہ جاتی. کچھ نمونہ اپنی عادت کے مطابق یہاں روایتیں پیش کریں گے امام ترمذی. حدثنا عباس بن محمد الدوری قال حدثنا عبداللہ بن یزید المقری قال حدثنا لیث بن سعد قال حدثنی ابو عثمان الولید بن ابی الولید عن سلیمان بن خارجت عن خارجت بن زید بن ثابت رضی اللہ تعالی عنہ قال دخل نفر علی زید بن ثابت رضی اللہ تعالی عنہ. حضرت زید بن ثابت رضی اللہ تعالی عنہ جو نبی کریم صلی اللہ تعالی علیہ وسلم کے کاتب وحی تھے، آپ صلی اللہ تعالی علیہ وسلم پر جب کبھی وحی نازل ہوتی تھی قرآن پاک کی آیات، تو آپ دو کام کرتے تھے. ایک تو حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ اجمعین کو بلوا کر جو تازہ وحی نازل ہوئی ہوتی تھی ان آیات کی تلاوت فرما کر ان حضرات کو بتلاتے تھے، اور اس کے بعد آپ صلی اللہ تعالیٰ علیہ وسلم کے صحابہ میں سے جو حضرات لکھنا جانتے تھے ان میں سے کسی کو بلا کر اس کو لکھوا بھی لیا کرتے تھے. یہ وحی لکھنے کا کام بہت سارے حضرات صحابہ رضوان اللہ تعالیٰ علیہم اجمعین نے کیا ہے، لیکن آخری دور میں زیادہ تر یہ خدمت نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم حضرت زید بن ثابت رضی اللہ تعالیٰ عنہ سے لیا کرتے تھے، اسی لیے ان کو کاتب وحی بھی کہا جاتا تھا. انہی کے صاحبزادے حضرت خارجہ ابن زید جو مدینہ منورہ کے فقہائے سبعہ میں شمار ہوتے ہیں، दौरे सहाबे में मदीना मुनव्वरा के साथ बड़े आलिम अपनी फकाहत में और इल्म में मारूफ थे, उनमें से एक हजरत ज़ैद इब्ने साबित रज़ी अल्लाह ताला अन्हु के साहबजादे हजरत खारिजा इब्ने ज़ैद भी। वो फरमाते हैं कि एक मर्तबा मेरे वालिद बुजुर्गवार हजरत ज़ैद इब्ने साबित रज़ी अल्लाह ताला अन्हु की खिदमत में चंद लोग हाजिर हुए। फ़क़ालु लहू हद्दिसना अहादीस रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम। उन्होंने आने वालों ने दरख्वास्त की कि आप नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की बातें, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हालात, नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के इरशादात जरा हमारे सामने बयान फरमाइए, क्योंकि आपने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सोहबत उठाई है। अहादीस, यह हदीस की जमा है, हुजूर के इरशादात के लिए भी यहाँ बोला गया है और हुजूर सल्लल्लाहु अलैहि वसल्लम के दूसरे हालात जो उनके इल्म में थे उनसे मुताल्लिक भी गोया इसको वो भी मुराद लिए जा सकते हैं। काला माजा हद्दिसु, उनकी इस दरख्वास्त के जवाब में हजरत ज़ैद इब्ने साबित रज़ी अल्लाह ताला अन्हु फरमाते हैं, क्या बतलाऊं तुमको मैं, क्या बयान करूं, आगे क्या बयान करूं, उसकी आगे की उसकी ये है इल्लत। कुन तो जा रहा हूं कि मैं नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का पड़ोसी था, तो पड़ोसी होने की वजह से वैसे भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में ज्यादातर हाजिर बाशी का मौका मिलता था, और साथ ही साथ फकान इदा नजरा अलैहिल वही व बासा इलैया, और आप सल्लल्लाहु ताला अलैहि वसल्लम पर जब कोई ताजा वही नाजिल होती थी तो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम मुझे बुलाने के लिए आदमी भेज देते थे, तो मैं लिखने का सामान लेकर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की खिदमत में हाजिर हो जाता था। फकतबतुहु लहू, और वो जो ताज़ा वही आप पर नाजिल हुई होती थी आप सल्लल्लाहु अलैहि वसल्लम के इरशाद के मुताबिक उसको मैं लिख लिया करता था, गोया वही के लिखने की खिदमत भी मेरे सुपुर्द थी, और इस खिदमत की वजह से भी नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का क़ुर्ब और आपकी खिदमत में हाजिरी के मौके मुझको मयस्सर थे। इसलिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम के हालात से और आपके इरशादात से मुझे बहुत ज्यादा वाकिफियत है, कहने का मतलब ये है। चुनांचे फकुन्ना इदा ज़करना दुनिया ज़करहा माद, नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के पास जब हम लोग बैठे हुए होते थे हजरात सहाबा और दुनिया का कोई तस्करा होता तो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम भी हमारे साथ उस तस्करे में शरीक हो जाते थे। पहले भी बतलाया था कि हजरात सहाबा रिज़वानुल्लाह ताला अलैहि मजमईन के दरमियान जब नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम तशरीफ फरमा होते थे तो आप कोई ऐसा अंदाज जिससे आपका कोई खुसूसी इम्तियाज साबित हो इख्तियार नहीं फरमाते थे, बल्कि आम तौर पर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम सहाबा के दरमियान घुले मिले रहते थे, किसी अजनबी को तो पता भी नहीं चले कि आप हैं, और गोया इस अंदाज से अपनी शान जैसे बाद मुतकब्बिर और मगरूर लोगों का हाल होता है जितलाते हैं दोस्तों और अपने लोगों के दरमियान बैठे हुए होते हैं तो भी ऐसा अंदाज इख्तियार करते हैं गोया लोगों को पता चले कि ये कोई मखसूस शख्सियत है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम गायत तवाज़ु की वजह से ऐसा अंदाज कभी इख्तियार नहीं करते थे। तो हजरत ज़ैद इब्ने साबित रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि हम हजरात सहाबा आपके पास बैठे हुए होने की हालत में दुनिया की किसी बात का तस्करा चल पड़ा तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी हमारे साथ उसमें शरीक हो जाते थे। अब देखिए दुनिया की हर बात कोई नाजायज और गुनाह नहीं है, बात चीजें ऐसी होती थी कि अगर उसका तस्करा चल पड़े तो उस सिलसिले में गोया उनकी रहनुमाई और उनकी हिदायत की जरूरत होती थी। तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम इस मौके से फायदा उठाकर उस चीज के मुतालिक उनकी रहनुमाई फरमाते थे। एक रिवायत में आता है, एक मर्तबा नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम गुसल फरमा कर, जो है ताज़ा गुसल फरमा कर हजरात सहाबा के दरमियान तशरीफ लाए। आपके सरे मुबारक पर पानी का असर था, आपके बाल मुबारक ताज़ा गुसल की वजह से गीले थे और गुसल की वजह से नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की तबीयत मुबारका भी खुशो खुर्रम थी। आप हशाश बशाश थे, नशीद थे। तो जब आप तशरीफ लाकर बैठे तो हजरात सहाबा रिदवानुल्लाह ताला अलैहि मजमईन ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि अल्लाह के रसूल, नरा का तय्यबन नफ्स, हम आपको हशाश बशाश देख रहे हैं। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जी हाँ। फिर आप बैठ गए। रावी कहते हैं आपके बैठने के बाद लोग मालदारी का तस्करा करने लगे, जो वहां बैठे थे माल का कमाई का इसका तस्करा होने लगा। तो उस मौके पर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक जुमला इरशाद फरमाया, ला बास बिल गिना लिमन तकल्लाह अज़्ज़ा वजल। जाहिर है मालदारी का तस्करा, अब अगर आप सरासर उनको रोक देते हैं तो इस मालदारी के सिलसिले में शरीयत की तरफ से क्या रहनुमाई है और इस सिलसिले में शरीयत क्या जो है हिदायत देती है वो मालूम न होता। तो मालदारी एक ऐसी चीज है कि लोगों का बड़ा दिलचस्प मौजू है, सब इसमें मशगूल होते हैं। तो इस मौके से फायदा उठाकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस गिना और मालदारी से मुतालिक ऐसी अजीब व गरीब बात फरमाई, तारीफ नहीं की, ला बास बिल गिना लिमन तकल्लाह अज़्ज़ा वजल, जो आदमी अल्लाह का तकवा इख्तियार किए हुए हो उसके हक में मालदारी के लिए कोई हरज की बात नहीं, कोई हरज की बात नहीं, नो प्रॉब्लम, खाली इतना ही। उसको तारीफ नहीं की नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मालदारी, और उसके लिए भी शर्त लगाई, क्या? तकवा। और माल के सिलसिले में तकवे यानी वो हिदायतें जो शरीयत ने माल को हासिल करने के सिलसिले में दी हैं, उन हिदायतों को माल के हासिल करने के मामले में भी पेश नजर रखना। कोई ऐसा मामला जिससे जिस तरीके से माल हासिल करने से शरीयत ने मना किया और नाजायज तरीका कोई भी उसके लिए अपनाया न जाए। माल से मुतालिक जो हुकूक शरीयत ने लाजिम किए हैं उन सारे हुकूक की अदायगी का एहतमाम, ज़कात वगैरह और रिश्तेदारों के साथ सिला रहमी, अल्लाह की मखलूक को फायदा पहुंचे इस नीयत से कमाना, अपनी ऐशो इशरत और अपने राहत और आराम को मलहूज रख करके माल हासिल करने की कोशिश न की जाए। जो अपने मातहत हैं उनकी जरूरियात की किफालत करना और उनके ऊपर कोई जो है एहसान न जतलाया जाए, बल्कि उनका एहसान समझा जाए कि अल्लाह ताला ने हमारे जरिए से उनकी किफालत फरमाई और ये शहादत हमको अता फरमाई। इस माल को जरूरत से ज्यादा खर्चा न किया जाए, अपनी जरूरतों में भी और गुनाह के कामों में भी उसको इस्तेमाल न किया जाए, जिसको इसराफ से ताबीर किया जाता है। और गोया माल से मुतालिक शरीयत मुतहरा ने जो तफसीलात बताई हैं, आप फजाइल सदकात सुनते हैं, फजाइल सदकात में माल से मुतालिक दी गई हिदायतों को हजरत शेख नवर अल्लाह मरकदों ने बड़ी तफसील से पहली जिल्द के अंदर बयान भी किया है और फिर दूसरी जिल्द में जिन लोगों ने इन हिदायतों का एहतमाम किया उनके वाकयात भी जिक्र किए हैं। तो बहरहाल यहाँ नबी एक, मैं तो ये बतलाना चाहता हूँ कि आपकी तशरीफ आवरी के बाद जब लोगों में ये तज़किरा शुरू हुआ तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उन लोगों को इससे मना नहीं किया, बल्कि आखिर में आपने एक तबसरा उसके ऊपर रिमार्क फरमा दिया, उनकी सारी बातों पर एक उनको हिदायत दे दी, ला बास बिल गिना लिमन इत्तक़ल्लाह अज़्ज़ा वजल। जो अल्लाह ताला से तकवा और अल्लाह ताला की तरफ से माल के सिलसिले में दी गई हिदायतों और अहकाम का एहतमाम करने वाला हो, अगर उसके पास माल है तो कोई हर्ज की बात वो भी ये नहीं कि वो बहुत बड़ा खुश किस्मत है, ये जुमला भी नहीं फरमाया आपने। वो तो सर बसर गुजर जाए तो भी शहादत की बात है। आप फजाइल सदकात में सुनते होंगे कि जो मालदार है वो तो बहुत गरीबों से 500 साल के बाद जन्नत के अंदर दाखिल होंगे। तो बहरहाल मैं तो ये अर्ज करना चाहता हूँ, एक तस्किरा हो रहा था, हुजूर ने उसी की मुनासबत से, अब कोई यूं समझेगा ईमानदारी ये तो दुनिया की चीज है या ये सब बातें गाय को करते हो, हुजूर ने ऐसा नहीं फरमाया, बल्कि इस मौके से फायदा उठाकर इस सिलसिले में उनकी जहन साजी की। ये आपका एक, फिर आगे ये भी फरमाया वसेहत मनी तकल्ला खैर में नलगिन, इसी मजलिस में ये भी फरमाया कि अल्लाह अगर अल्लाह ताला किसी को तंदुरुस्ती दे दे और साथ में तकवा यानी अल्लाह के अहकाम को वरा अल्लाह की नाफरमानी से बचने का एहतमाम, तो ये तंदुरुस्ती वाली नियामत जो है वो मालदारी से भी बढ़कर कहिए, खुद हुजूर फरमाते। तो बहरहाल ऐसे अपने गुजराती में भी कहावत है पहलू सूखते जाते नरिया। तो बहरहाल ये असल अगर किसी के पास करोड़ा हा करोड़ की दौलत है और तंदुरुस्ती नहीं है तो उस दौलत से वो बेचारा वो खुद तो कोई फायदा उठा नहीं सकता। तो बहरहाल यहाँ मेरा मकसद तो ये है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का जो एक हाल ये बयान किया, क्या जब हम दुनिया का तस्करा करते थे तो आप भी हमारे साथ उसको में शामिल हो गए, आप अपने आप को वह मुमताज करके बचा करके नहीं बल्कि इस मौके से फायदा उठाकर इस सिलसिले में शरीयत की जो रहनुमाई होती थी उससे इनको आगाह करने का एहतमाम, ये आपके अखलाक है, ये अखलाक है, इसीलिए बयान किया। वहीदा जकन्नल आखिरत जकर अहमान, और आखिरत के उमूर का हम तस्करा करते तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हमारे साथ उस तस्करे में भी क्या हो जाते थे, शरीक हो जाते थे, उनसे मुतालिक जो चीजें होती हजरात साहबा को बतलाते, इस सिलसिले में उनकी रहनुमाई फरमाते, हिदायत फरमाते। वहीदा जकन्न ताम जकर अहमान, खाने का तस्करा होता तो उसमें भी शरीक हो जाते, खाने से मुतालिक शरीयत की जो हिदायतें हैं वो आप पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो जो चीजें नौश फरमाई और उनके मुतालिक आपने जो बातें सिरके के मुतालिक फरमाया कि जिस घर में सिरका हो वो घर जो है वो खाली नहीं है सालन से, और भी चीजें। तो बहरहाल ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम के अखलाक को बताया गया, आप सल्लल्लाहु अलैहि वसल्लम हजरात सहाबा के दरमियान घुले मिले रहते थे और ये सारी चीजें होती थी। वैदा फकुल लोहादा वहद सुकमन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये सब फरमा कर हजरत ज़ैद इब्न साबित रजी अल्लाह ताला अखीर में एक जुमला फरमाते हैं कि ये सब कुछ मैं आपके हालात ही बयान कर रहा हूं, तुम मुझसे पूछ रहे थे ना कि हुजूर के हालात बयान करो, हाजी सर वही मैं बयान कर रहा हूं। आमतौर पर हजरत शुर्राह ने तो इस जुमले का मतलब यही बयान किया, ये जो अभी हमने मैंने यूं कहा कि हम जब दुनिया का तस्करा करते थे तो आप सलासम हमारे साथ उसमें शरीक, आखिरत का तस्करा करते थे तो उसमें शरीक, खाने की कोई बात होती तो कहा ये सब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ही के हालात में बयान कर रहा हूं। लेकिन हज़रत शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह इस जुमले का एक दूसरा मतलब बयान करते हैं, ये सब सुनाकर चूंकि उन लोगों ने आके उनसे दरख्वास्त की थी ना कि हुजूर के कुछ हालात बयान कीजिए, तो उन्होंने क्या हालात बयान करूं ये उनको पूछने के लिए पहले ये बैकग्राउंड बतलाया कि मैं तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम का पड़ोसी था, आप सल्लल्लाहु अलैहि वसल्लम के लिए वही लिखने की खिदमत अंजाम देता था, इसलिए आपकी खिदमत में हाजिरी की बार बार मुझे सआदत नसीब होती थी, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम की आदत शरीफा भी ये थी कि हजरात साहबा के दरमियान जब तशरीफ फरमा होते थे तो दुनिया का तज़किरा हुआ तो वो हो रहा है, आखिरत का खाने का, तो फकुल हादा वहदिसुन ये सब मुझे मालूम है, अब बताओ तुमको क्या चाहिए, समझाया कि नहीं। ये हजरत शेख रहमतुल्लाह अलैह फरमाते हैं कि मेरे नजदीक ये फकुल लोहादा वहदिसुन रसूलुल्लाह इस जुमले का ये मतलब वो हजरत शुर्राह ने जो बयान किया उसके मुकाबले में ज्यादा राजे है, چونکہ آ کر انہوں نے یہ درخواست کی تھی نا کہ آپ صلی اللہ علیہ وسلم کے حالات بیان کیجیے, تو یہ بتلانا چاہتے ہیں کہ میرے پاس میرے معلومات میں یہ سارا ذخیرہ موجود ہے, آپ کو اس میں سے کیا چاہیے بولو, وہ میں پیش کروں گا. بارہ اس روایت سے نبی کریم صلی اللہ تعالی علیہ وسلم کے اخلاق و عادات کا پتہ چلتا ہے, اس لیے اس کو یہاں پر لائے. حدثنا اسحاق بن موسیٰ قال اخبرنا یونس بن بکیر عن محمد بن اسحاق عن زیاد بن ابی زیاد عن محمد بن کعب الکرزی عن عمرو بن العاص رضی اللہ تعالی عنہ وعنہم قال کان رسول اللہ صلی اللہ تعالی علیہ وسلم یقبل بوجهه وحدیثه علی شر القوم. حضرت عمر بن عاص رضی اللہ تعالی عنہ یہ بڑے جلیل قدر صحابی ہیں, مصر کے فاتح ہیں, فاتح مصر, تو وہ فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم لوگوں کے اپنے پاس آنے والوں کی تالیف قلب اور ان کی دل جوئی کے خیال سے اپنی توجہ اور اپنی گفتگو قوم کے بدترین آدمی کی طرف بھی متوجہ فرماتے تھے. یعنی عام طور پر ایسا ہوتا ہے کہ کوئی بڑا آدمی ہوتا ہے وہ چھوٹوں کو تو جو ہے نا وہ پاس دیتا نہیں ہے, سمجھا ہے کہ نہیں, لیکن نبی کریم صلی اللہ تعالی علیہ وسلم کے اخلاق اتنے بلند تھے کہ قوم کا بالکل کم گھٹیا سے گھٹیا بلکہ شریر آدمی بھی آپ کی خدمت میں آتا تو اس کی دل جوئی, اس کی تالیف قلب کے خیال سے نبی کریم صلی اللہ علیہ وسلم خصوصیت کے ساتھ اس کی طرف توجہ فرماتے تھے, اس کے ساتھ بات فرماتے تھے. پہلے گزر چکا ہے کہ آپ کے پاس بیٹھنے والا ہر آدمی یہ سمجھتا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم کی ساری توجہ میری طرف ہے, یہ آپ کی خصوصیت تھی, یہ بھی آپ کے اخلاق, یہ آپ کی ایک عادت شریفہ یہ تھی. یتعلقہم بذلک, آپ ایسا کیوں کرتے تھے, تاکہ آپ اپنے پاس آنے والوں کو اپنے اس حسن سلوک کے ذریعے سے مانوس کریں. جو آدمی دین کا کام لے کر کے بیٹھا ہو نا اور اللہ کے احکام بندوں پر پہنچانا چاہتا ہو, اس کی ذمہ داری ہے کہ ہر آنے والے سے ایسا معاملہ کرے کہ وہ اس سے جڑ جائے, کٹنے نہ پائے, اس کی مناسب ایسا سلوک کرے, اس کی دل جوئی کرے تاکہ وہ مانوس ہو. یہ نہیں کہ ایک مرتبہ آنے کے بعد توبہ کر کے جائے کہ اب یہاں دوبارہ نہیں آنا ہے, نہیں, وہ بار بار آئے گا تب ہی تو آپ اس کے سامنے دین کی باتیں پیش بھی کر سکیں گے اور اس کے آگے دین پر عمل کا موقع بھی ملے گا. تو بہرحال یہ آپ صلی اللہ علیہ وسلم گویا لوگوں کو مانوس کرنے کے لیے, ان کی دل جوئی کے لیے آپ کا ایک عام دستور یہ تھا. کوئی ایسا ہی گیا گزرا آدمی ہو تو بھی جو آپ کی خدمت میں حاضر ہوتا تھا تو آپ صلی اللہ علیہ وسلم پوری توجہ سے اس کی طرف متوجہ ہوتے تھے, اس کی اس سے بات بھی فرماتے تھے, گفتگو بھی فرماتے تھے. فقانا یقبل بوجهه وحدیثه علی, تو آپ کی تو یہ ایک عام عادت تھی, تو آپ کی اس عام عادت کی وجہ سے حضرت عمر بن عاص رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں بھی جب نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوتا تو آپ صلی اللہ علیہ وسلم اپنی عادت شریفہ کے مطابق میری طرف بھی خوب متوجہ فرماتے, مجھ سے گفتگو فرماتے, ایسی بات جس سے میری دل جوئی ہو, میرا مجھے آپ کے ساتھ ایک انس پیدا ہو. یہ حتی ظننت انی خیر القوم, حضرت عمر بن عاص فرماتے ہیں کہ حضور صلی اللہ علیہ وسلم کے اس حسن سلوک کی وجہ سے مجھے ایک غلط فہمی ہو گئی, میں حضور کے میری طرف حضور جو یہ خصوصی توجہ فرماتے تھے اور جو گفتگو کرتے تھے محبت بھری, تو وہ تو آپ کی ایک عام عادت تھی, آپ ہر ایک کے ساتھ کرتے, میرے ساتھ بھی کرتے تھے, تو میرے ساتھ اس انداز کی وجہ, یہ شروع شروع کی بات ہے, تو کہ میں یوں سمجھا کہ میں سب سے اچھا ہوں, یعنی جتنے بھی حضور صلی اللہ علیہ وسلم کے صحابہ ہیں आपके पास आने जाने वाले लोग हैं, उन तमाम लोगों में मैं सबसे अफजल हूँ। हुजूर के इस हुस्न सुलूक की वजह से मुझे ये गैर समझ गलत फहमी हो गई, हत्ता जनन तो अन्नी खैरुल कौम। और इसमें असल बुनियाद नहीं है, बुखारी शरीफ में मौजूद है कि ग़ज़वे ज़ातुस सलासिल के मौके पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इनको लश्कर का अमीर भी बनाया, और जिस लश्कर का इनको अमीर बनाया गया उस लश्कर में हजरत अबू बकर और हजरत उमर रजी अल्लाह ताला अन्हुमा भी मौजूद थे। अब यह अमारत जो हवाले की जाती है वो मुख्तलिफ मसाले और हिकमतों की वजह से दी जाती है। ये कोई जरूरी नहीं कि जिस मजमे का जिसको अमीर बनाया जा रहा है उस मजमे में वो सबसे अफजल ही हो, ये जरूरी नहीं। तजर्बा होता है उसकी वजह से उसको ये किया जाता है। बहरहाल ग़ज़वे ज़ातुस सलासिल के मौके पर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इनको लश्कर का अमीर बनाया, और इत्तेफाक के उस लश्कर के अंदर ये बड़े बड़े हजरात भी मौजूद थे। तो इनको और वैसे हुजूर उनके साथ जिस अखलाक से और उसने सलूक से पेश आते थे, इन सारी चीजों की वजह से ये फरमाने लगे कि मुझे ये ख्याल हो गया कि मैं सबसे बढ़ करके हूं। ख्याल आया तो जरा उसको पक्का ही कर लेना चाहिए, समझ आएगा नहीं। जान जब फकुल तो मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ, या रसूल अल्लाह अना खैरुन अम अबू बकरी, ये अल्लाह के रसूल मैं अफजल हूं या अबू बकर। एक चीज यहां ये भी समझ लीजिए कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा में ये जो हजरत खुलफाए राशिदीन और नबी तो खुलफाए सलासा जो है हजरत अबू बकर, हजरत उमर, हजरत उस्मान रदी अल्लाह ताला हूं, उनका मकाम इतना मशहूर था और उनका दर्जा हर कसो नाकस हर खास आम इस तरह समझता और जानता था कि बगैर कहे लोग यूं समझते थे कि हुजूर के बाद ये, उनके बाद ये, उनके बाद ये एक मुसलमान हकीकत थी। तो अब जाहिर है लोगों के जहनों में यही चीज थी, हुजूर के पास कौन है, हजरत अबू बकर। तो अब ये हुजूर के हुस्न सुलूक की वजह से जब ये फरमा रहे हैं कि मुझे जब गलत फहमी हुई और मैं ही समझा कि मैं सबसे अफजल हूं, तो जरा बात पक्की करने के लिए हुजूर से मैंने सवाल किया कि मैं अफजल हूं या अबू बकर अफजल है। फकाल अबू बकरी, तो हुजूर साहब ने जवाब में इरशाद फरमाया कि अबू बकर। अब दिल में उन्होंने सोचा चलिए अबू बकर से बढ़कर न सही, उसके बाद कहीं दूसरा तीसरा नंबर भी कहीं मिलता होगा। फकुल तो या रसूल अल्लाह अना खैरुन अम उमर, कोई नहीं है भाई, पहले वाले से मुकाबला कम दूसरे वाले से भी बढ़ जाए तो भी बड़ी बात है। तो कहा फिर मैंने दूसरा सवाल ये किया कि अल्लाह के रसूल मैं बेहतर हूं या अफजल हूं या उमर रदी अल्लाह होता। फकाला उमर, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जवाब में फरमाया हजरत उमर ये बेहतर है तुमसे। फकुल तो या रसूलल्लाह अना खैरुन अम उस्मान, फिर तीसरा सवाल ये किया कि अल्लाह के रसूल मैं अफजल हूं बेहतर हूं या हजरत उस्मान रजी अल्लाह तआला अन्हु। फकाला उस्मान, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया उस्मान। अब तो आगे पूछने की इनकी भी हिम्मत रही, अब ये फरमाते हैं फलम्मा साल तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फसदकन। एक तो था हुजूर का वो सुलूक, हुजूर का हुस्न सुलूक, और हुजूर की हर आने वाले के साथ उसकी दिलजोई के लिए इस तरह अखलाक से पेश आना, तो और दूसरा है हकाइक का इजहार। तो हकाइक ये चीजें हकाइक के इजहार में रुकावट बननी नहीं चाहिए, इसीलिए कहते हैं कि फलम्मा साल तो रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हुजूर के हुस्न सुलूक और आपकी मेरे साथ इस तरह का मामला करने की वजह से जो मुझे गलत फहमी हो गई थी, मैंने ये सारे सवाल तो कर डाले लेकिन जब जवाब मिल गए तो अब कहते हैं हुजूर से जब पूछा तो हुजूर ने जो बात हकीकत थी वो बतला दी कि भाई अफजल अबू बकर हैं, उनके बाद उमर हैं, उनके बाद उस्मान हैं। फलवदित तो गया, जब मैंने हुजूर से सराहतन पूछा तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बिला रूह आयत जो हकीकत थी वो बतला दी। यहाँ को इसलिए एक तो है किसी के साथ आपका जाती तौर पर कोई हुस्ने सुलूक का मामला करना, वहां कोई तकाबुल नहीं। एक आदमी आपके पास आया है, आप तो आप उसके साथ उम्दा से उम्दा सुलूक कीजिए, और आपके उस सुलूक की वजह से वो किसी गलत फहमी में मुब्तला हो जाए कि मेरे साथ तो ऐसा सुलूक किया जैसे मैं उसके बेटे से भी बढ़कर हूं, तो उसका आपके इस हुस्ने सुलूक की वजह से अपने आप को अपने आपके बेटे से भी बढ़कर समझना मोहब्बत में, ये उसकी गलत फहमी की बात है। समझाया कि नहीं? यहाँ बाहर आ जब मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से खुल करके पूछा तो बिला रियायत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बता दिया, मेरी दिल जोई के खातिर ये नहीं फरमाया कि नहीं तुम हो। बाद लोग मुदारात के अंदर आते हैं ना तो फिर हकाइक को भी छुपा, ये नहीं, ऐसा नहीं होना चाहिए। वहां हकीकत के इजहार का जहां मौका आवे वहां तो बात साफ हो जानी चाहिए। खैर, तो आप कहते हैं फला वदी तो अन्नी लमकुन साल तो हूं। बस हजरत अब्दुल अमर बिन आस रजी अल्लाह तआला फरमाते हैं, मेरी तमन्ना हुई, मैंने दिल में गोया ख्वाहिश जारी किए, काश कि मैंने ये सवाल किए ही न होते। ये सब सुनने की गया जवाब अपनी गलत फहमी में ही रहता, बाद आदमी की गलत फहमी भी उसके लिए जो अच्छी रहती है। तो बहरहाल यहाँ तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के अखलाक करीमाना को बयान करना चाहते हैं, और जैसा कि मैंने कहा ना अगली पहले रिवायतें गुजरी, आप के साथ इस तरह आपका बई अजमत और बुजुर्गी अल्लाह ताला ने आपको जिन सिफात कमालात से नवाजा था, और अल्लाह ताला के यहाँ आपका जो मर्तबा और मकाम तो मखलूक में कोई उस तक पहुँच सकता नहीं, उसके बावजूद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का हर एक के साथ इस तरह मोहब्बत से और उसने सलूक से और इस तरह दिलजोई के साथ पेश आना, ये खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के आला अखलाक हैं। ये हर किसी कसो ना कस के बस की चीज नहीं, अल्लाह ताला हम सबको भी उसकी तौफीक और शहादत अता फरमाए। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما يا الله تو ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، اے اللہ اپنی مرضیات پر زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی، اے اللہ تو ہمیں توفیق و سعادت عطا فرما، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے، اے اللہ تمام رضائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما، تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما، تیری یاد سے ہمارے دلوں کو آباد فرما، ایک لمحے کے لیے بھی تیری معصیت اور تجھ سے غفلت میں مبتلا ہونے سے ہماری پورے پوری حفاظت فرما، دوا میں ذکر و دوا میں طاعت کی ہمیں توفیق عطا فرما، تمام اعمال میں اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما، اے اللہ ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو صحت، قوت، عافیت، سلامتی، دنیا آخرت کی بلائیوں سے مالا مال فرما، ہماری تمام ضرورتوں کی اپنے خزانے غیب سے کفالت فرما، ہمیں کسی کا محتاج و دستنگر نہ بنا، ہماری روزیوں میں برکت اور وسعت عطا فرما، ہماری اولادوں کو عقائد حقہ، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما، برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے اے اللہ ان کی پوری پوری حفاظت فرما، اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور، ہمارے لیے سبتہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے۔ اے اللہ ہمیں، ہمارے اہل و عیال اور تمام ماتحتوں اور متعلقین کو نماز کا قائم کرنے والا بنا دے، نماز کا عشق اور محبت ہمارے دلوں کے اندر ڈال دے، نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا، نماز کا خشوع و خضوع ہمیں عطا فرما، نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمور فرما، عبادات کا اہتمام نصیب فرما، معاملات کی درستگی عطا فرما، معاشرت کا حسن عطا فرما، آپسی حقوق کی ادائیگی کا زیادہ سے زیادہ اہتمام نصیب فرما، آپس کی حق تلفیوں سے ہماری پوری پوری حفاظت فرما۔ اے اللہ مختلف حیثیتوں سے جو ذمہ داریاں اور فرائض منصبی تو نے ہم پر لازم کر رکھے ہیں، پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق عطا فرما، ان کی ادائیگی میں ادنا خیانت اور بددیانتی کے ارتکاب سے ہماری پوری پوری حفاظت فرما۔ اے اللہ تو ہمیں اپنی کمیوں، اپنی کوتاہیوں، اپنے قصور، اپنے عیوب و ذنوب کا ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما۔ اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما، ایسی حالت میں موت آوے کہ اللہ ہمارے دل ایمان کے نور سے منور ہوں، زبان پر کلمہ طیبہ جاری ہو، تو ہم سے راضی ہو اور ہم تجھ سے راضی ہوں، تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو، اللہ ایسی حالت میں موت عطا فرما، قبر کے عذاب سے حفاظت فرما، محشر کی ہولناکیوں سے حفاظت فرما، اس دن کی رسوائی سے بچا لے، اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما، اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما، حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت مرحمت فرما، نیکیوں کے پلڑے کو جھکا لے، دہنے ہاتھ میں نامہ اعمال نصیب فرما، پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پورے پوری حفاظت فرما کر اے اللہ جنت کے اندر دخول اولی نصیب فرما۔ اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما، اور اے اللہ جو جس مصیبت میں گرفتار ہے اس سے نجات عطا فرما۔ حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اے اللہ اس کے ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پوری پوری حفاظت فرما۔ اے اللہ پورے عالم میں امت محمدیہ جہاں مظلومیت کا شکار ہے اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے، ایمان و اسلام کی ہوائیں چلا دے، ہر فرد بشر کو اے اللہ ہدایت کی دولت سے مالا مال فرما، ہمارے اس ملک میں برادران وطن کو اے اللہ ایمان و اسلام کی دولت سے سرفراز فرما، یا رہنے والی قوموں میں رواداری حسن سلوک کو عام فرما، جو لوگ اے اللہ اس اچھے ماحول کو ختم کر کے برائیاں پھیلانے کا ارادہ رکھے ہوئے ان کی سازشوں کو ناکام کر دے، شاعر اسلامیہ کی پوری پوری حفاظت فرما۔ اے اللہ تیرے نیک بندے ہمارے اسلاف کے زمانے سے جو سلسلے دین کی خدمات کے مختلف شکلوں میں مدارس، مکاتب، دعوت و تبلیغ، خواہ مساجد، خانقاہیں اور اللہ دوسری جمعیتوں کی شکل میں جاری ہیں. اللہ ان سلسلوں کو بلا دریک اور بلا روک ٹوک عافیت کے ساتھ آئندہ بھی جاری و ساری فرما، اپنے فضل کا معاملہ فرما، اپنے فضل کا معاملہ فرما، اپنے فضل کا معاملہ فرما. اے اللہ ہم سب سے راضی ہو جا. تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما. جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ یہاں موجود مجلس میں شریک، اے اللہ تیرے تمام بندوں کی جائز اور نیک مرادیں پوری فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وأصحابه اجمعين برحمته.